नमस्कार। कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमेल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, पछिल्ला वर्षहरूमा खेलकुद क्षेत्रले केही आशाहरू जगाएको छ। क्रिकेट, फुटबल लगायतका खेलमा नेपालले आशा लाग्दा र भविष्य बोकेका उपलब्धि पनि हासिल गरेको छ। हालै मात्र नेपाल आईसीसी अण्डर 19 महिला T20 विश्वकप एसिया छनौटको च्याम्पियन बन्दै पहिलो पटक अण्डर 19 महिला T20 विश्वकपमा छनौट पनि भएको छ। गत कार्तिक 14 गते सम्पन्न साफ महिला च्याम्पियनशीपमा नेपाल उपविजेता बनेको थियो। यस्तै राष्ट्रिय क्रिकेट टीमले पनि एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाललाई अब्बल साबित गर्दै लगिरहेको छ। यसै वर्ष फ्रान्समा सम्पन्न ओलम्पिक खेल अन्तर्गतको पारा ओलम्पिकमा पलेसा गोवर्धनले काँस्य पदक हात पार्दै नेपाली खेलकुद इतिहासकै सर्वाधिक उच्च सफलता पनि दिलाउन सफल हुनुभयो। खेलकुदको सफलताको चर्चा गरिरहँदा यता खेलकुदको पूर्वाधारको अवस्था, खेलाड़ीको वृत्ति विकासका पक्ष भने कमजोर अवस्थामा रहेको चर्चा परिचर्चा हुने गरेका छन्। आजको अन्तरसंवादमा हामी समग्र खेलकुद क्षेत्रसँग सम्बन्धित भएर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग कुराकानी गर्दैछौ। मन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद
मन्त्रीज्यू। खेलकुद क्षेत्रको वर्तमान अवस्था के कस्तो रहेको छ, संक्षिप्तमा हाम्रा श्रोताहरूमा आज उजागर गरिदिनुहोस्। त्यसै गरी नेपालको यो खेलकुद क्षेत्रको भौतिक, आर्थिक, प्राविधिक तथा खेल र खेलाड़ीको हिसाबले हामी कस्तो अवस्थामा रहेका छौं?
सबभन्दा पहिले म मन्त्री आई भइसकेपछि सरस्वती हेर्दाखेरि खेलकुदको अवस्था, भित्रको अवस्था, खेलकुदको प्रशासनको अवस्था, खेलकुदको संघको अवस्था, राष्ट्रिय खेलकुदको परिषदको अवस्था को अवस्था हेर्दाखेरि तपाईँहरू नढाटिकन कुरा गर्दाखेरि हामीले गणतन्त्र आइसकेपछि जुन सोच र जुन अवधारणा अनुसार खेलकुदलाई विकास हुनुपर्ने हो, उन्नति हुनुपर्ने हो, भौतिक पूर्वाधार तयार हुनुपर्ने हो, खेलाडीहरूको जनजीविकाको सवालमा राम्रो हुनुपर्ने हो, उनीहरूको वृद्धि विकासमा हुनुपर्ने हो, त्यो कुराहरू सोचे अनुसारको हुन सकेको छैन। तैपनि खेलकुदमा लागेका खेलाडीहरू, खेलकुदमा लागेका साथीहरूले मेहनत, सङ्घर्ष, दुःख, कष्ट गरेर नेपालको खेलकुदलाई उच्च राख्ने काम भएको छ। र खेलकुद मात्रै यस्तो क्षेत्र हो कि हरेक देशमा, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा नेपालको झण्डा उच्च राख्ने कामहरू गरेको छ। तपाईँले भनिसक्नुभयो भर्खर, भलिबल पनि अब कहिले पनि इन्डियासित जहिले पनि हार्ने, यसपालि भलिबल पनि इन्डियासित जितेको थियो। त्यति मात्र होइन, हामीले यो 3-4 महिनाको दरम्यानमा पेरिस ओलम्पिकमा पनि काँस्य पदक प्राप्त गर्यो। त्यति मात्र होइन, अहिले हिजो मात्रै हामीले 90 विश्व च्याम्पियनमा हामी विश्व खेल्नेमा हामी सहभागी भएर मलेसिया हुने मा हामी सहभागी हुने मौका पायो, जुन कि अहिलेसम्म नेपालको इतिहासमा महिला क्रिकेट पहिलोपल्ट 19 गएको छ। र महिला अहिले कुनै पनि टिमहरू हाम्रो नेपालको पुग्न सकेका छ। त्यसै कारणले महिला खेलाडीहरूलाई, सहभागी टिमहरू, भाइ बहिनीहरूलाई म बधाई पनि दिन चाहन्छु। सँगै अहिले हाम्रो खेलकुदमा 3-4 कुराहरू निकै नै अगाडि बढाएको छ। कराँतेमा पनि एरिका गुरुङले विश्व च्याम्पियनमा रजक प्राप्त गरेको छ। अहिले महिला टिम पनि राम्रो गरेको छ, के अरे फुटबलको टिम पनि राम्रो गरिराखेको छ। त्यस्तै गरिकन अस्ति मात्रै जापानमा उसुको विश्व च्याम्पियनमा राम्रो पुरस्कार काश प्राप्त गरेको छ। त्यति मात्र होइन, अस्ति मात्रै अहिले विश्व च्याम्पियनको शारीरिक सङ्गठनमा काश के अरे रजक प्राप्त गर्ने साथीहरू थुप्रै जित्नु भएको छ। तर जति लगानी खेलकुदबाट हुनुपर्ने, नेपाल सरकारको लगानी हुनुपर्ने हो, त्यो लगानी हुन सकेको छैन।
पछिल्ला दिनमा खेलकुद क्षेत्रबाट केही आशा लाग्दा उपलब्धि भइरहेको विवरण त यहाँले प्रस्तुत गरिसक्नु भएको छ। यो न्यून बजेट पूर्वाधारको अपर्याप्तताका बावजूद पनि प्राप्त उपलब्धिलाई कम भन्न मिल्ने अवस्था पनि छैन। यद्यपि खेल क्षेत्रको र पूर्वाधारको अवस्था अझै पनि दयनीय छ भनेर टीका टिप्पणी पनि हुने गरेको छ, जुन कुरालाई यहाँले पनि इंगित गरिसक्नु भएको छ। अब यहाँको नेतृत्वमा यो वर्ष अथवा यो वर्ष अब चालू योजनाहरूको सन्दर्भमा यहाँ कसरी अगाडि बढ़िरहनु भएको छ?
अब सबभन्दा पहिले खेलकुद मन्त्रालयमा 21 मन्त्रालय भन्दा मन्त्रालय मध्येबाट सबभन्दा थोरै बजेट भएको मन्त्रालयको रूपमा सबभन्दा लास्टको बजेट 3.5 अरब बजेटहरू मात्रै छ। त्यसमा तल भत्ता सम्पूर्ण जति खेलकुद मन्त्रालयको अन्तर्गत नेपाल स्काउट भनौँ, साना रोजगार कोष भनौँ, युवा परिषद भनौँ, राष्ट्रिय खेलकुद परिषद भनौँ, मन्त्रालय भनौँ, सब मिलाएर 3.5 अरब रुपियाँ हाम्रो विकासको दृष्टिकोणमा हेर्ने हो भने, पुँजीगत हेर्ने हो भने हाम्रो 50 करोड रुपियाँ हाम्रो मूल पानी क्रिकेट रङशालामा, 20 करोड रुपियाँ हाम्रो कीर्तिपुर रङशालाको लागि थियो, 20 करोड रुपियाँ, त्यस्तै गरिकन 60 करोड रुपियाँ 60 करोड रुपियाँ हाम्रो 10 औं खेलकुदको लागि कर्णालीको सुर्खेतमा छुटिएको छ। जम्मा तपाईँ हेर्नुहोस् 50 र 60 र 20 कति भयो, र अलिकति 2-4 करोड रुपियाँ 5-10 करोड रुपियाँ सम्बन्धित ठाउँमा पठाएको छ, होइन 50 लाख 1 करोड रुपियाँ पूर्वाधारको हिसाबले हामीसँग पुँजीगत हिसाबले यो कामहरू, जस्तै मूल पानीको राष्ट्रिय गौरवको योजना हो, अहिले हाम्रो एउटा राष्ट्रिय योजना आयोगमा बहुवर्षीय योजनाको लागि अगाडि बढिसकेको छ, त्यसमा राष्ट्र आयोगमा पुगिसकेको छ। त्यस्तै गिरिजा प्रसाद कोइरालाको लागि हाम्रो राष्ट्रिय गौरव योजना क्रिकेट रङशाला अहिले हाम्रो राष्ट्रिय योजना आयोगमा पुगिसकेको छ। अब 10 औं खेलकुदको लागि हामीले चाँडै घोषणा हुँदैछ, त्यसमा अर्थ मन्त्रालयमा केही दिनभित्र जाँदैछ। त्यस्तै गरिकन अन्य कार्यक्रम र हाम्रो जुन 300 दिनमा कीर्तिपुर रङशाला बनाउनु पर्ने भएको हुनाले त्यसको जिम्मेदारी हामीले शहरी विकास मन्त्रालयलाई दिएका छौँ, किनभने हाम्रो तुरन्तै गर्नुपर्ने 3 दिनमा गर्नुपर्ने पैसाको 20 करोडले पुग्ने नपुग्ने भएको हुनाले हामीले शहरी विकास र अर्थ मन्त्रालय र बाट सामान्य प्रधानमन्त्रीको हामीले गर्न सक्ने भए तापनि अलिकति अप्ठ्यारो परेको हुनाले टेक्निकल म्यान पावर सोर्स धेरैभन्दा धेरै छैन, कम छ, त्यसै कारणले त्यो गएको हो, होइन। अब यो सरस्वती हेर्दाखेरि एउटा कुरा, भौतिक पूर्वाधारमा टोटल र मध्य प्रदेशमा 11 खेलकुद हुने कार्यक्रम राखेका छु र हुन्छ नै, त्यसमा यसपालि कुनै पनि योजनाहरू भौतिक वा मध्य प्रदेशमा 1 रुपियाँ पनि पुँजीगत छैन एकातिर, र खेलाडीहरूको वृद्धि विकासको लागि म आइसकेपछि धेरै मिटिङ बसे, प्याप्सन एन्ड प्याप्सन हिसानको साथीसित बसे, खेलाडीहरूको छोराछोरीहरूलाई कसरी शिक्षालाई निशुल्क गराउन सकिन्छ, उनीहरू कोटामा कसरी पार्न सकिन्छ त्यसरी बसेका थियौँ। त्यसै गरेर हामीले स्वास्थ्य मन्त्री र विभिन्न मन्त्रालयको स्वास्थ्य हस्पिटलहरूको साथीहरूसँग छलफल गरे, उनीहरूको छोराछोरीहरूलाई र खेलाडीहरूलाई स्वास्थ्य मन्त्रालयमा हस्पिटलहरूमा उनीहरूको कसरी निशुल्क उपचार गराउन सकिन्छ, बिमारी भयो भने एक्सिडेन्ट भयो भने हुँदाखेरि त्यो कुराहरू अगाडि बढाएको छ, र गङ्गालालमा त्यो काम पनि सम्पन्न भएको छ, 1 वर्षको एग्रिमेन्ट भएको छ। त्यस्तै गरिकन अहिले हामीले पहिले अब अलिकति हामीले बोल्न पनि कहिलेकाहीँ अप्ठ्यारो लाग्छ, पहिले हाम्रो विभिन्न सङ्घ संस्थाहरू जस्तै विद्युत प्राधिकरण भयो, कृषि विकास बैङ्क भयो, वाणिज्य बैङ्क भयो, अथवा विभिन्न सङ्घ संस्थाहरूले बैङ्कहरूले कर्मचारी राख्ने चलन थियो पहिले, अब अहिले आएर त्यो कर्मचारी राखिराखेको छैन, उनीहरूको प्रायोजक भेटिराखेको छैन, होइन, त्यस कारणले त्यो पनि हामी पहल गरिरहेछौँ, र त्यसको लागि हामीले ऐन कानुनमा पनि उद्योगीहरूलाई बैङ्कहरूलाई के सुविधा दिएर उनीहरू खेलाडी राख्न सकिन्छ, त्यस्तै गरिकन आर्मी र पुलिस र सशस्त्रमा हामीले खेलाडीहरूलाई कसरी राम्रो व्यवस्थापन गर्न सकिन्छ, उनीहरूलाई सुविधा के गर्न सकिन्छ, डाइरेक्टली कसरी इन गर्न सकिन्छ, त्यो विषयमा पनि छलफल अगाडि बढिराखेको छ। र भौतिक पूर्वाधारमा हामीले जबसम्म पुँजीगत प्लानहरू थुप्रै आएको छ, जस्तै फुटबलको लागि एउटा रङशालाको तयारीलाई हामी जग्गा खोजिराखेका छौँ, होइन, त्यसमा पनि अन्तर्राष्ट्रिय फिफाले पनि सहयोग गर्ने र नेपाल सरकार गरेर
यही सन्दर्भमा मैले एउटा थप प्रश्न गर्न चाहे। यहाँले भनि नै सक्नु भएको छ कि युवा तथा खेलकुद मन्त्रालयलाई जम्मा 3,50,00,00,000,000 बजेट विनियोजन गरिएको छ, त्यो मध्ये पनि पूर्वाधार निर्माणमा 1,30,00,00,000 मात्र विनियोजन गरिएको छ, जबकि निर्माणाधीन पूर्वाधारहरू सम्पन्न गर्नका लागि विनियोजित रकम भन्दा धेरै गुणा खर्च गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा अब पूर्वाधार थप्ने कुराहरूको लागि त पक्कै पनि असहज होला। अब विगत वर्षहरूमा बजेट विनियोजन हेर्ने हो भने झनै कम बजेट विनियोजन भएको अवस्था थियो, यस हिसाबले तत्कालै खेलका पूर्वाधारहरू निर्माण हुन्छन् भनेर हामीले दावी गर्न सकिने अवस्था छ कि छैन?
अब हेर, तत्कालै हामीले अगाडि बढाउने, हामीले यही आर्थिक वर्षमा दुईटा हामी अगाडि बढाइराखेका छौँ, है, दुईटा गरेको छ, एउटा मूलपानी टेन्डर हुन्छ, त्यसपछि हाम्रो गिरिजा प्रसाद कोराला राष्ट्रिय गौरव योजना विराटनगरको मोरङको विराटनगरमा के अरे सञ्चालन के अरे टेन्डर हुन सक्छ, र पैसाको अभावको कारणले अब त्यति पैसाले त पुग्दैन, होइन, र आगामी वर्षको लागि हामीले भौतिक पूर्वाधारको लागि व्यापक रूपमा अहिले छलफल अगाडि बढाइरहेको छु। खेलकुदलाई अगाडि बढाउने हो भने भौतिक पूर्वाधारहरू त्यहाँ, जस्तै अहिले हाम्रो देशमा एनपिएल भइराखेको छ, हेर्नुहोस् है, अब त्यसमा अन्तर्राष्ट्रिय खेलाडीहरू व्यापक रूपमा सहभागी भइरहेछ र उद्योगीहरू व्यापक रूपमा अगाडि बढिराखेको छ। इन्डियाको आइपलमा कसरी खेलकुद भइराखेको छ, नेपालमा पनि हेर्नु, अरू देशको लगानी र हाम्रो देशको लगानी हेर्दाखेरि त खेलाडीहरूको सुविधा हेर्दाखेरि हाम्रो खेलाडीलाई धन्यवाद दिनुपर्छ कि केही नपाए पनि, केही नभए पनि पुरस्कार दिने बेलामा पनि हाम्रो विभिन्न ऐन कानुन बाधाहरू देखिरहेको छु। अब त्यो ऐन कानुन संशोधन गर्नुपर्ने टाइमै लाग्दो रहेछ, नियमावली संशोधन गर्नुपर्ने टाइमै लाग्दो रहेछ, हरेक कुराहरू यो देशमा सोचे अनुसारको काम गर्नलाई जुन उत्साह र उमङ्ग हुन्छ विभिन्न कारणले विभिन्न बाधा अर्चनाले गर्दाखेरि सोचे अनुसारको हुन सकेको छैन।
मन्त्रीज्यू, हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले समग्र खेलकुद क्षेत्रसँग सम्बन्धित रहेर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग कुराकानी गरिरहेका छौं। हुन्छ मन्त्रीज्यू, कुराकानीको क्रमलाई अगाडि बढ़ाऊ। जस्तो अब खेल क्षेत्र सबैलाई एक ठाउँमा जोड्ने राष्ट्र निर्माणकै सूत्रका रूपमा पनि यो क्षेत्रलाई लिने गरिएको छ, खेलाड़ीलाई त राष्ट्रका गहना नै मानिने गरिएको छ, तर खेलाड़ी पलायन हुने क्रम अहिले निकै बढ़दो देखिन्छ। उदाहरणकै भनियो भने पनि केही वर्ष यताको तथ्याङ्कलाई हेर्ने हो भने फुटबलका 40 भन्दा बढी स्टार खेलाड़ीहरू पलायन भएको देखिँदो रहेछ, अरू खेलका खेलाड़ी पनि पलायन हुने अवस्था उस्तै नै देखिएको छ। राष्ट्रिय खेलाड़ीलाई समेत जीवन निर्वाह गर्न कठिन भइरहेको स्वयं खेलाड़ीहरूले पनि बताउँदै आउनु भएको छ। यस्तो समस्याहरू समाधान गर्न यहाँको विभागीय मन्त्रालयले के कस्ता कार्यहरू योजनाहरू अहिले अगाडि बढ़ाइरहेको सन्दर्भ छ?
मैले अघि नै भनिसकेका छु कि यसको लागि तीनटा पाटो म देखिरहेको छु। एउटा, नेपाल सरकारले खेलाडीहरूलाई उनीहरूलाई सुविधा दिएर राष्ट्रको लागि देशको लागि खेलिरहेको जिन्दगीभरि खेल्ने, लास्टमा पाउने बेलामा जितेपछि अलिअलि पुरस्कार पाउने हो, त्योभन्दा उनीहरू केही पाइराखेको छैन, त्यसको लागि राष्ट्रले त्यो विषयमा सोच्नुपर्छ र खेलकुद मन्त्रालयको नाताले मैले यो कुराहरू अगाडि बढाउँछु भन्ने प्रतिबद्धता व्यक्त या बजेट दिनु। उनीहरूको कम्तीमा तीनटा कुरा अघि नै भनिसकेँ मैले। एउटा, उसको छोराछोरीलाई शिक्षा र दिशा दिन सक, राम्रो स्कुलमा बोर्डिङमा पढाउन पाए, राम्रो स्कुलमा पढाउन पायो भने राम्रो हुन्थ्यो, स्वास्थ्य राम्रो राम्रो हुन्थ्यो, र उनीहरूको जागिरको ग्यारेन्टी हुनु पर्यो के, जागिरको, किनभने राष्ट्रभरि खेल्ने अहिले हाम्रो धेरै कुराहरू रोकिरहेको छ, त्यस कारणले उनीहरूलाई परीक्षक राष्ट्रमा खेलेपछि परीक्षक बन्ने हो कि होइन, कोच बन्ने हो कि म्यानेजर बन्ने हो कि होइन, त्यो कुरा राखेर रा उनीहरू अगाडि बढाउन सकियो भने अहिले हाम्रो परीक्षकको पनि कोचहरूको पनि अभाव महसुस भइराखेको छ होइन, त्यसको लागि विभिन्न देशबाट एमयू गरेर त्यहाँ तालिम दिएर उनीहरूको भौतिक पूर्वाधार तयार गर्न विभिन्न देशबाट हामी रिक्वेस्ट गरिराखेको छ, एउटा कुरा। अर्को कुरा जुन अघि नै भनिसकेँ मैले, खेलाडीहरूको लागि सङ्घ संस्था जुन छ, जस्तै विद्युत प्राधिकरण भयो, आयल निगम भयो, होइन, वाणिज्य बैङ्कहरू भयो, होइन, ती जुन नफामा चलिरहेको संस्थाले खेलाडीहरूको लागि पनि राख्नु पर्यो, जब दिनु पर्यो उहाँहरू, उहाँहरू पनि राम्रो काम गरिरहेछ। पहिले थियो त, यही देशमा पहिलेको व्यवस्थामा थियो त, गरिराखेको थियो। र अर्को कुरा के थियो कि अब आर्मी पुलिस हो, आर्मी पुलिसमा जुन किसिमको तलब गरिरहेको छ सानो लेभलमा, त्यो भने उनीहरूको अलिक विशेष व्यवस्थापन, खेलाडीहरूलाई विशेष व्यवस्थापन गरेर उनीहरूलाई राख्नुपर्छ। र त्यसपछि के गर्नु पर्यो, नेपाल सरकारले साँच्चै राम्रो खेलकुदलाई गरे हो भने चुरोट सुर्तीजन्य पदार्थमा ट्याक्स लगाएर राजस्व त्यसमा लगाएर उठाउन सक्यो भने, यो व्यवस्था पहिले थियो र गणतन्त्र आइसकेपछि यो हुन छैन। सिआरसी जुन हुन्छ नि, स्वास्थ्यमा छ, शिक्षामा छ, त्यो आइदियो भने खेलकुदलाई पनि भौतिक पूर्वाधार खेलाडीहरूको लागि राम्रो गर्न सकिन्छ भन्ने मेरो पूर्ण विश्वास छ। यसको बजेट आउने बजेटमा यो सिआरसी लाई पनि यसमा यसपालिको बजेटमा नीति र कार्यक्रममा राख्न सकियो भने पक्कै पनि खेलाडीहरूलाई केही सुविधाहरू दिन सकिन्छ।
विभिन्न किसिमको राजनीतिक कारणहरूले बजेटमै घोषित यो 10 औं राष्ट्रिय खेल पनि प्रभावित हुने हो कि भन्ने कुराहरू अहिले बाहिर चर्चामा पनि आइरहेका छन्। अघि यहाँले थोरै मात्र इंगित गर्नुभएको थियो, यो विषयको यथार्थता के हो? सुर्खेतमा घोषणा गरिएको 10 औं राष्ट्रिय खेलकुद तोकिएको समयमै हुने अवस्था छ कि छैन? अब त 2 महिनाको मात्रै समय बाँकी छ।
अब तोकिएको समय भनेको मनसिर हो है, अब त्यो मन्सिरमा सम्भव हुने छैन। अब तपाईँ किन एउटा तपाईँलाई विश्वास दिलाउन चाहन्छु, भरोसा पनि दिलाउन चाहन्छु, 10 औं राष्ट्रिय खेलकुद सुर्खेतमा हुन्छ, त्यो पनि फागुन महिनामा हुन्छ है। तपाईँहरू ढुक्क भन्नुहोस्, त्यसको अघि नै भनिसक्यो, प्रक्रिया अगाडि बढिसक्यो होइन, छलफल अगाडि बढिसक्यो, केही दिनभित्र बोर्डको बैठक बसेर अगाडि बढ्छ भन्ने तपाईँलाई विश्वास दिलाउन चाहन्छु। त्यसको लागि हामीले फागुन महिनाको फिक्स गरिसक्यो है, मोटामोटी मानसिकता बनाइसक्यो। अब खालि कुन गतेबाट हुने त्यति मात्रै हो, फागुन महिनाभित्रै सम्पन्न हुन्छ भने तपाईँले विश्वास दिलाउन चाहन्छु।
यो अहिले कुनै राजनीतिक अवरोध खड़ा भएको अवस्था हो र 10 औं राष्ट्रिय खेलकुद सम्पन्न गर्नका निम्ति जे जस्तो तयारी यथासमयमै हुनुपर्ने थियो त्यसको लागि
होइन? यस्तो कि भौतिक पूर्वाधारको कारणले एउटा कुरा त्यो भयो, सुरु सुरुमा भौतिक पूर्वाधारको कारणले तयारी हुन, भौतिक पूर्वाधार लगभग नजिक आइसक्यो, अब त्यसलाई ठुलो कुरो भएन। त्यसपछि जुन प्रक्रियाहरू गर्नुपर्ने हो, जुन टाइममा आउनुपर्ने हो होइन, त्यो कुरा भौतिक पूर्वाधार तयारी नभएपछि त्यहाँ 2-3 समस्याहरू आइराखेको थियो। त्यतिखेर हामीले आर्मी पुलिस र सशस्त्र खेलाडीहरूको बसोबासको व्यवस्था त्यहाँ गर्न उनीहरूको आफ्नो क्याम्पमा थिएन, त्यसको लागि हामीले मन्त्रीसित बोलाएर हामी आफै व्यवस्थापन गर्छु भनेर एउटा उनीहरूलाई पनि टाइम लाग्ने भयो बनाउनलाई, व्यवस्थापन गर्नको लागि। र हाम्रो जुन खेलाडी हुन्छ त्यो खेलाडी पनि त्यति होटलको व्यवस्थापन सोचेअनुसार काठको 20-30 किलोमिटर खेलाडीहरू राख्नुपर्ने भएको हुनाले, त्यसलाई अब अर्को तरिकाबाट कति खेलहरू हामी नेपालगञ्ज हुनसक्छ, बर्दिया हुनसक्छ, अरू ठाउँ हुनसक्छ कति गेमहरू होइन, त्यस कारणले त्यो हामी र कुनै गेम चाँडो र अलि ढिलो गर्ने भनेर त्यसरी डिभाइड गरेर अगाडि भएको हुनाले अब त्यही टाइममा राम्रो हुनसक्छ। र राजनीतिक कुरा त हेर्नुहोस्, खेलकुदमा राजनीतिक त सबैको गर्ने ठाउँ नै रहेछ मलाई, र मैले आग्रह गर्छु तपाईँहरूबाट खेलकुदमा राजनीतिबाट माथि उठाएर राख्न सकियो, देश र बाट माथि उठाउन सक्यो भने खेलकुदलाई अगाडि बढाउन सकिन्छ। होइन भने राजनैतिक जुन किसिमको खेलकुदमा छ त्यो खेलकुदलाई अगाडि बढाउन निकै नै सङ्घर्ष र त्यसका लागि गर्नुपर्छ भन्ने मलाई थाहा भयो 3-4 महिनामा।
यो चालु आर्थिक वर्षको बजेटमा राष्ट्रिय स्तरका 80 खेल आयोजना गर्ने भन्ने विषय पनि उल्लेख छ, यो मध्ये अब के कति खेलहरूको आयोजना भएर बाँकीको हकमा अब यहाँले पनि नेतृत्व गरिरहनु भएको छ, त्यो सम्बन्धमा के कस्तो तयारी भइरहेको छ मन्त्रीज्यू, त्यो विषय यहाँ थोरै जानकारी गराउन मिल्ला कि?
मिल्छ, किन नमिल्नु। अब यो जुन खेलहरू अहिले जुन कार्यक्रम छ, जस्तै राष्ट्रपति रनिसिल प्रतियोगिता, अब दुःखको साथ भन्छु यसपालि राष्ट्रपति रनिङ सिल प्रतियोगिता केन्द्रमा पैसा राखेको छ र जुन स्थानीय तहमा पैसा दिने पहिले दिन्थ्यो त्यो पैसा छैन। यसै कारणले अब के गर्ने भने अलियोनमा छ, अब जे हुन्छ त्यसरी केन्द्रमै भएको हुनाले पैसा उता नदिए पनि स्थानीयले पैसा विनियोजन गरेको छ, त्यही पैसाबाट उनीहरू खेलकुद गर्छ भने हामी चाँटो चिठी त्यसको लागि हाम्रो वैशाखमा हुन्छ होइन। त्यसपछि एउटा हाम्रो एज ग्रुप छ, 15-16 वर्षको एज ग्रुप छ, त्यसको लागि हामीले माघमा सोचिरहेछौँ गर्नको लागि होइन। त्यसपछि हाम्रो एउटा टियुको छ त्यो पनि हामी वैशाखमा गर्ने योजना छ होइन। अनि त्यसपछि पाराओलम्पिकमा छ, त्यो हाम्रो सुर्खेतमै हुन्छ पाराओलम्पिक, पाराओलम्पिक पनि हामी सुर्खेतमै गर्ने प्रकारले दसौँ खेलकुद सिद्ने बित्तिकै त्यसमा तुरन्तै हाम्रो पाराओलम्पिक सुर्खेतमा हुन्छ। हाम्रो मेन योजनाहरू यिनै हुन्, खेलकुद परिषदबाट हुने योजनाहरू यिनै, के अरे प्रतियोगिताहरू यिनै हुन्। त्यसपछि अर्को प्रतियोगिता हुनेको सङ्घहरूको छ, सङ्घहरूले आफ्नो तरिकाबाट हामीले घोषणा गर्ने बित्तिकै सेलेक्सन गर्नलाई अगाडि बढ्छ र हामी सबै सचिवहरूलाई सहसचिवहरूलाई अगाडि बढाउँछ, तपाईँहरू खेलाडीहरू सेलेक्सन गर्नुहोस् फर्म भर्नुहोस् भनेर ऊ गरिसकेका छौँ।
यो खेलकुद सम्बन्धी ऐन कानूनहरू नियमावलीहरू संशोधन गर्नुपर्ने आवश्यकता छ कि छैन, जस्तो यहाँले यसअघि निकै महत्वपूर्ण कुरा पनि उठान गर्नुभएको थियो, जस्तो कि खेलाड़ीको वृत्ति विकासका लागि नाफामा गएका अथवा विभिन्न सरकारी निकाय संस्थानहरूले खेलाड़ीलाई कर्मचारीको रूपमा राखेर विगतमा हाजिर मात्रै गराएर खेलमा त्यो प्रबन्धन गरेको अवस्था पनि थियो, वृत्ति विकासलाई अगाडि बढ़ाएको अवस्था पनि थियो, अहिले विविध कारणहरूले गर्दाखेरि त्यस किसिमबाट अगाडि बढ़न नसकेको कुरा यहाँले यसअघि नै बताइसक्नु भएको छ। यो सन्दर्भमा अब ऐन कानून नै संशोधन गरेर त्यस्ता निकायहरू र ती निकायहरूले खेलाड़ीलाई वृत्ति विकासको पक्षमा सहयोग गरे भने पक्कै पनि राम्रो हुने थियो होला। यो सन्दर्भमा सहित अन्य सन्दर्भमा कानून संशोधनको आवश्यकता छ कि छैन?
पक्कै पनि ऐन संशोधनको आवश्यकता छ, त्यो ऐन संशोधनको लास्टमा पुगेका छ, हामीले दुई चार दिनमै हाम्रो एनको संशोधन गरेर छलफल अगाडि बढिसकेको छ, पहिले पनि गरिसकेको रहेछ तर कति कुराहरू छुटेको हुनाले त्यसमा मैले आएर थपेर त्यही जुन कर्मचारीहरू राख्ने वृद्धि विकासको लागि उनीहरूको रोजगारीको लागि उनीहरूको लागि त्यही एनमा केही कुराहरू हालेर हामी सायद एक दुई दिनमा पठाउँदैछौँ, अब केही एनमा संशोधनमा आउँछ त्यो। त्यसै गरी नियमावली पनि हामीले संशोधन गर्ने पक्षमा गइराखेका छौँ होइन, त्यो त्यो पनि चाहिन्छ। सँगसँगै हामीले अर्को पनि काम गरिराखेका छौँ, अहिले हामी उद्योग के अरे वाणिज्य सङ्घका साथीहरूसित भेटेर तपाईँहरू के प्रायोजक गर्न सक्नुहुन्छ, खेलाडीलाई के राख्न सक्नुहुन्छ भनेर, अनि विभिन्न बैङ्कहरूको सिओ र हाम्रो अरूको एक ठाउँमा बसेर भेला गराएर यो विषय पनि छलफल, के तपाईँहरूलाई सुविधा दिँदाखेरि हाम्रो खेलाडीहरूलाई राख्न सक्नुहुन्छ भनेर हामीले लगभग मनसिरको फर्स्ट विकतिर नै त्यो बैठक गरेर उनीहरूको राय सुझाव लिएर यसलाई हामी ऊ गरेर अगाडि बढाउँछौँ।
हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौं मन्त्रीज्यू, अन्तमा मैले एउटा प्रश्न गर्न चाहे, अति नै छोटकरीमा जवाब दिनुहोला। चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा खेलकुद क्षेत्रको पूर्वाधार विकासमा र खेल क्षेत्रमा निजी क्षेत्रलाई पनि सहभागी गराउने भनिएको थियो, राष्ट्र निर्माणको विषय भएका हिसाबले निजी क्षेत्रले पनि चाह्यो भने खेलकुदको पूर्वाधारमा विकासमा सहभागी हुन सक्छ, यस हिसाबले त्यस किसिमको चाहिँ समन्वयात्मक छलफलहरू भएको छ कि छैन, यो विषयमा के हुँदैछ अति नै संक्षिप्तमा बताइदिनुहोस् न।
सबभन्दा पहिले त कति कुराहरू अघि नै भनिसके, एनमा त्यो कुराहरू उल्लेख नभएको हुनाले सोचे अनुसार हुन सकेको छैन होइन, अब एउटा बोर्ड झुन्डाउनलाई पनि नदिने भइराखेको हुन्छ होइन, त्यस कारणले यो नीति नियम कानूनमा यो अगाडि बढाउन म कोसिस गरिरहेको छु र यो छलफल अगाडि बढिराखेको छ।
हुन्छ मन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
ल, तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु, बिहानै बिहानै बोल्ने मौका दिनुभएको हुनाले।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले समग्र खेलकुद क्षेत्रसँग सम्बन्धित रहेर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।